أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد بعدد كل ذرة مئة ألف ألف مرتين سورة أعراف آية نمبر 131
فإذا جاءتهم الحسنة قالوا لنا هذه وإن تصبهم سيئة يطيروا بموسى ومن معه ألا إنما طائرهم عند الله ولكن أكثرهم لا يعلمون
فجب ان پر خوشحالی آ جاتی تو کہتے کہ یہ تو ہمارے لیے ہونا ہی چاہیے اور اگر ان کو کوئی بدحالی پیش آتی تو موسیٰ علیہ السلام اور ان کے ساتھیوں کی نحوست بتلاتے یاد رکھو کہ ان کی نحوست اللہ تعالیٰ کے پاس ہے لیکن ان کے اکثر لوگ نہیں جانتے
اچھا اب ہاں اس کا بیک گراؤنڈ کیا ہے اس آیت کا کیوں اللہ تعالیٰ نے یہ کہا کہ انہوں نے موسیٰ علیہ السلام نے جب مقابلہ کیا اور وہ جو جادوگر تھے وہ مسلمان ہو گئے تو فرعون نے کہا کہ تم میری بغیر اجازت کے مسلمان ہو گئے اور تم نے میرے سے پوچھا نہیں اصل رب تو میں تمہارا ہوں تو تم اب میں تمہارے ایک پاؤں ایک ہاتھ ایک الٹا پاؤں سیدھا ہاتھ اور سیدھا پاؤں الٹا ہاتھ یہ کاٹوں گا اور تمہیں سولی پہ چڑھا دوں گا تو جادوگروں نے کہا کوئی بات نہیں ہم کس کے پاس جائیں گے ہم رب ہم جو ایمان لائیں موسیٰ اور ہارون کے رب پہ لائیں اور جانا ہمیں اسی کے پاس ہے تو کوئی بات نہیں اگر تم کر دو تو پھر اس کے درباریوں نے اس کو فرعون کو اکسایا کہ ظاہر اسلام پھیلنے لگا دین اسلام پھیلنے لگا کہ انہوں نے اکسایا کہ تم یہ دیکھ نہیں رہے کہ یہ تمہیں بھی نہیں مانتے تمہارے دین کو بھی نہیں مانتے اور یہ آہستہ آہستہ بڑھ آئے اور تم ان کا علاج کرو تو اس نے کہا کہ ٹھیک ہے میں ان کے لڑکوں کو اب یہ دوبارہ سے ہے اب میں ان کے لڑکوں کو قتل کروں گا پہلے بھی کرتا تھا اب ان کے عورتوں کو چھوڑ دوں گا اور ان کو میں سخت عذاب دوں گا تو اب اس کے بعد پھر موسیٰ علیہ السلام سے جب اس نے یہ کہا تو موسیٰ علیہ السلام نے ان کو کہا کہ بھائی ان کے موسیٰ علیہ السلام کے مریدوں نے ان سے کہا کہ دیکھیں آپ نہیں تھے تو جب بھی ہم تکلیف میں تھے اب آپ آ گئے تو اب بھی ہم تکلیف میں یہ ہے 129 کی آئے کہ اب بھی ہم تکلیف میں ہیں تو کیا فائدہ ہوا تو موسیٰ علیہ السلام نے کہا کہ دیکھو ایسی بات ہے کہ اللہ تعالیٰ اب یہ مشکلات ختم کر رہا ہے اور تو اللہ تمہارے دشمن کو ہلاک کر دے گا اور تمہیں اس زمین کا مالک بنا دے گا اور پھر دیکھے گا کہ تم اس زمین کا ان تمام چیزوں کا جو مالک بنو گے تو کہ تم اس کے ساتھ کیا سلوک کرتے ہو یعنی کس طریقے سے اس کو استعمال کرتے ہو تو اب فرعون نے بات نہیں مانی موسیٰ علیہ السلام کی 30 سال تک فرعون کو موسیٰ علیہ السلام تبلیغ کرتے رہے بات نہیں مانی تو موسیٰ علیہ السلام نے بد دعا کی اللہ سے دعا مانگی تو اللہ تعالیٰ نے ان کو پکڑ لیا قحط سالی ملک میں پانی خشک ہو گیا فصلیں تباہ ہو گئیں پھل تباہ ہو گئے یہ کیوں اللہ تعالیٰ ایسے کرتا ہے کہ لوگ ہوشیار ہو جائیں اور اللہ کی طرف رجوع کریں اور نصیحت کریں اگر دیکھا جائے تو اس وقت بھی یہی صورت حال ہے ہم مسلمانوں کے ساتھ اب قحط سالی شروع ہونے والی بارشیں ہو رہی ہیں یہ سیلاب آ رہے ہیں زلزلے آ رہے ہیں یہ اللہ کی تنبیہات ہیں کان مڑونا ہے کہ سدھر جاؤ اپنے کو جانو مجھے پہچانو اور میری طرف رخ کر لو اور میرا کہنا مانو تو اب جب موسیٰ وہ فرعون نے ان پہ تکلیفیں شروع کر دی پھر مصیبت آ گئی تو اب وہ جو موسیٰ علیہ السلام کے جو ماننے والے تھے وہ موسیٰ علیہ السلام سے کہنے لگے فَإِذَا جَاءَتْهُمُ الْحَسَنَةُ قَالُوا لَنَا هَٰذِهِ وَإِن تُصِبْهُمْ سَيِّئَةٌ يَتَطَيَّرُوا بِمُوسَىٰ وَمَن مَّعَهُ أَلَا إِنَّمَا طَاهِرُهُمْ عِندَ اللَّهِ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ موسیٰ علیہ السلام سے کہنے تھے اب ہم پہ جو خوشحالی آئی ہے یہ اس میں تو ہمارا کمال ہے ये तो हमारी मेहनत है, ये तो हमारी वो जद्दोजहद है, ये तो हमारे वो इल्म है, ये वो हमारी दानाई है, ये वो हमारे हुनर है, ये हमारी मेहनत है, इसलिए आई है। लेकिन अब जो हम पे मुसीबत आई है वो तुम्हारी वजह से और तुम्हारे साथियों की वजह से। मूसा अलैहिस्सलाम को उनके जो फॉलोअर थे, उनके जो मुरीद थे, उन्होंने ये जवाब दिया मूसा अलैहिस्सलाम से, ये कहा जब फिरौन ने जातियाँ शुरू कर दी तो ये तो अल्लाह ताला उसका जवाब दे रहा है। अल्लाह कह रहा है नहीं, सुन लो, इन्नमा ताहिरुम, तुम पर जो ये नहुसत आई है, ये मुसीबतें आई हैं, ये जो परेशानियाँ आई हैं, ये अल्लाह की तरफ से आई हैं, लेकिन तुम अक्सर नहीं जानते। अच्छा, अब इसमें नुक्ता हमारे लिए क्या, हम भी तो लोगों को इल्ज़ाम देते हैं। इसको अगर मैं समझूँ तो हमें अपने उस माहौल को देखें, अपने हालात को देखें, अपने ख्यालात को देखें, अपने रवैयों को देखें। हम भी दूसरों पे इल्ज़ाम लगाते हैं, तुम्हारी वजह से ये हो गया, तुम्हारी वजह से ये हो गया, तुमने ये कर दिया, तुम ऐसा नहीं करते तो ऐसा हो जाता, मैं ऐसा करती तो ऐसा हो जाता। ये तमाम चीज़ें जो हैं ये अल्लाह ताला को पसंद नहीं है। क्यों? कि करने वाला तो अल्लाह है। तो अब मैं बंदों से क्यों कह रही हूँ, बंदों में मैं इल्ज़ाम क्यों लगा रही हूँ, मैं खुद को अपने आप को क्यों नहीं देख रही कि मेरी क्या रवैया है, मेरा क्या तरीक़ाकार है, क्या मैं अल्लाह की बंदगी हूँ सही मानों में, क्या मैंने अपनी मर्जी को छोड़कर अल्लाह की मर्जी ली है, अल्लाह और रसूल का कहना मान रही हूँ, क्या मैंने कुरान और सुन्नत के मुताबिक ज़िंदगी अपने ढाल ली है, उसी की तरह मैं अमल कर रही हूँ जैसे मुझे अल्लाह चाहता है। अगर नहीं कर रही तो ये जो भी इंसानों की तरफ से मेरे पास मुश्किलात और परेशानियाँ आ रही हैं वो मेरी अपनी वजह है, मैं अपनी वजह हूँ, और अल्लाह की तरफ से जो आ रही है वो भी मेरी अपनी वजह है, दोनों मेरी अपनी वजह है। तो हम बजाय इसके कि दोनों के उसकी वजह से मुझे नुकसान हो गया, उसकी वजह से मेरा बेटा, उसने मेरे बेटे को कत्ल कर दिया, उसने उसको गोली मार दी, उसने मेरी बेइज्जती की, उसने मेरे ऊपर इल्ज़ाम लगाया, उसने मेरा हक़ मार लिया, उसने मेरा ये किया, उसने ये किया, ये तमाम बातें हमें अब छोड़नी होंगी। क्यों? कि हर चीज़ के पीछे अल्लाह है। तकलीफ़ आ रही है, अल्लाह है। किसी ने नुकसान कर दिया, अल्लाह है। किसी ने फ़ायदा दे दिया, अल्लाह है। इंसान की कोई ताकत नहीं है कोई एक दूसरे को नफ़ा नुकसान पहुंचा सके, अल्लाह ये कुरान में काफ़ी दफ़ा कहे। तो जब हम जानते तो हैं लेकिन हम मानते नहीं हैं, हम फिर वही अपनी आदत पे आ जाते हैं और फिर हम मखलूक की तरफ। तो असल में यह है कि हमें टोटली हर लिहाज से अल्लाह की तरफ रुख करना होगा और अल्लाह को मकसद ज़िंदगी बनाना होगा, और अल्लाह ही हमारा वाली वली वारिस कारसार, मेरा रिजक देने वाला, मोहब्बत देने वाला, इज्जत देने वाला, मर्तबे देने वाला, दौलत देने वाला, इलम देने वाला, ताकत देने वाला, जिस्मानी ताकत देने वाला, सब कुछ अल्लाह है। इंसान खुद कुछ भी नहीं है, कोई किसी को फ़ायदा नहीं पहुंचा सकता, ना शौहर बीवी को फ़ायदा पहुंचा सकती है, ना बीवी शौहर को, ना बाप बेटे को फ़ायदा पहुंचा सकता है, ना बेटा बाप को फ़ायदा पहुंचा सकता है, कोई किसी को नहीं। अब इससे हमें इन तमाम चीज़ों से कि लोगों के तुम्हारी नहुसत है, तुम्हारी वजह से इस तमाम चीज़ों से मुझे निकलना होगा। जब ऐसी कोई सिचुएशन हमारे ऊपर आ जाए तो मुझे अपना जायज़ा लेना है कि मैं कहाँ खड़ी हूँ, क्या मैं अल्लाह की वैसे ही बंदगी कर रही हूँ जैसे अल्लाह मुझसे चाहता है, क्या मैं रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के उसवा हुस्ना के मुताबिक ज़िंदगी गुजार रही हूँ। अगर नहीं गुजार रही तो ये सब उसकी वजह है। अल्लाह ताला मेरे कान मरोड़ रहा है लोगों के ज़रिए से। अब ये तो जब मुझे पता चलेगा ना कि जब मैं अल्लाह से कनेक्शन कर लूँगी तो मुझे समझ में आएगा कि हाँ मैं यहाँ गलती कर गई उसका ये रद्दअमल आया, यहाँ मैं अच्छाई कर गई इसका ये रद्दअमल आया, और अल्लाह और जो कुछ हुआ अल्लाह की तौफीक से हुआ, इसमें मेरा अपना कुछ नहीं है। मैंने गलती की वो मैंने अपने नफ्स की वजह से की। हर बुराई जो है वो अपने नफ्स की वजह से और शैतान की वजह से होती है। हर अच्छाई, हर तमाम बरकात, तमाम नेमतें अल्लाह की तरफ से हैं, बंदे का अपना कुछ भी नहीं है इसमें। तो जब मैं इस ये मेरे जहन पुख्ता हो जाएगा और मुझे अल्लाह की ज़ात पे यकीन हो जाएगा तो मैं किसी को मनहूस नहीं कहूँगी, किसी से मेरा कोई गिला नहीं होगा। कुछ हमारी आपस में कितने गिले शिकवे और शिकायतें हैं, कितने हम इन चीज़ों में फंसे हुए हैं, मुझे इन तमाम चीज़ों से निकलना। अल्लाह ताला ने ये ज़िंदगी मुझे दी है अपने लिए, सुबह से शाम तक मुझे अल्लाह की रज़ा के मुताबिक ज़िंदगी गुजारनी है। ये नहीं کہ عبادت نہیں, عبادت کی ضرورت نہیں ہے, اللہ کو فرض نماز ہم پڑھ لیں بس. اصل ہے لوگوں کے ساتھ معاملات اور اپنا ذہن کو صاف رکھنا, اپنے دل کو صاف رکھنا اور ہر کچھ اللہ کی طرف سمجھنا, یعنی 24 گھنٹے میں اللہ کی طرف متوجہ رہوں گی. جب میں اللہ کو لے لوں گی, اللہ کے رنگ میں رنگ جاؤں گی, تو ظاہر ہے وہ میں کسی کے ذریعے سے رنگوں گی. مجھے سامنے ایک نمونہ چاہیے تو وہ کسی, کوئی بھی ہر ایک کو چاہیے کہ اپنے علاقوں میں اپنے وقت کے امام کو تلاش کرے اور اس سے رابطہ کرے اور اسے اللہ تک پہنچنے کے لیے اپنے کو تیار کرے. اور دنیا کی کوئی چیز نہیں چاہیے. ہم جب دنیا کوئی سب اللہ تعالیٰ نے میری قسمت میں لکھ دی ہے, بندہ مجھے کچھ نہیں دے سکتا, دینے والا میرا رب ہے. جب میرے دل و دماغ اس سے صاف ہو جائیں گے, میرا دل صاف ہو جائے گا, تو پھر اللہ, جب میرا دل صاف پاک ہو جائے گا, کینہ بغض غیبت جھوٹ منافقت یہ تمام چیزوں سے پاک ہو جائے گا, لالچ دنیا کی لالچ ان سے پاک ہو جائے گا, تو پھر اللہ تعالیٰ میرے دل میں آئے گا, تو اللہ کا وہ نور آئے گا, تو مجھے اللہ کی محبت سمجھ میں آئے گی, مجھے اللہ کی شفقت سمجھ میں آئے گی, اللہ کی رحمت سمجھ میں آئے گی, تو مجھے پتہ چلے گا کہ ہاں اللہ میرا اتنا قریب ہے, اللہ میرا اتنا خیال رکھتا ہے, اللہ مجھ سے اتنی محبت کرتا ہے. اس وقت تو ہم دنیا والوں کے پیچھے پڑے ہوئے ہیں کہ یہ مجھ سے اتنی محبت کرتی ہے, یہ اتنا میرا بیٹا بہت محبت کرتا ہے, بیٹی بہت, میرا شوہر محبت. اب میں ہاں دنیا میں پھنسے, دنیا سے مجھے نکلنا ہے. رہوں گی میں جسم کے ساتھ, لیکن روح کے ساتھ میرا تعلق اللہ کے ساتھ ہونا چاہیے. جب تک یہ نہیں ہوگا, جب یہ اللہ کہتا ہے کہ بہت کم لوگ جانتے ہیں, نہیں جانتے, اب یہی ہم نہیں جانتے نا, تو اب مجھے جاننا ہے کہ میں کیسے, میں اپنے کو پہچاننا ہے اور پھر مجھے اپنے اللہ کو پہچاننا ہے. اگر نہیں تو ہم اسی طرح اپنے کو, اپنی زندگی کو ختم کریں گے ڈپریشن میں, ہر وقت تکلیفوں میں, شکوے شکایتوں میں اور پریشانیوں میں زندگی گزرے گی, اور اس کے علاوہ کچھ نہیں ہے. اور پھر موت آ جائے گی, چلے جائیں گے. قبر بہت سخت ہے, ایک ایک لمحے کا اللہ تعالیٰ قبر میں مجھ سے حساب کتاب لے گا, ایک ایک منٹ کا حساب کتاب لے گا, میری نظریات کا, میرے عقیدے کا, میرے عمل کا, میری سوچوں کا, سب کا حساب کتاب ہوگا. اور اللہ تعالیٰ ایک ایک چیز کا, میرے جسم کے ایک ایک عضو سے میرے کا حساب کتاب ہوگا. یہ آسان مت سمجھے. ہم کہتے ہیں نا دنیا سے ہم مصیبت میں ہیں, لو خودکشی کر لو, زہر کھا لو, آرام پاؤ. اوہو, یہ تو اور ہم اپنے کو غر کر گئے. جس نے خودکشی کی, چاہے زہر کھا کے چاہے گولی مار کے, وہ قیامت تک اسی حالت میں رہے گا, وہ خودکشی کرتا رہے گا. یہ حدیث ہے, وہ خودکشی جس نے زہر سے کیا, وہ زہر سے قیامت تک اسی حالت میں رہے گا. یہ زندگی کی تو کوئی اہمیت نہیں ہے, مرنے کے بعد زندگی ہے. اور وہ حالت جو وہاں مرنے کے بعد جو میری حالت ہوگی, وہ اس دنیا کے میرے جو میرے اعمال ہیں, جو میری نیتیں ہیں, جو میرا کام ہے, وہ اس پہ ساری زندگی اس پہ گزرے گی. اور پھر قیامت کے دن اٹھیں گے تو پھر وہ الگ وہ ہے. تو ہمیں یہ دنیا جو مجھے اللہ تعالیٰ نے دی ہے, یہ جو زندگی دی ہے, یہ آخرت کی تیاری اور قبر کی تیاری کے لیے اور اپنی ملاقات کے لیے دی ہے, اور کسی مقصد کے لیے مجھے یہ زندگی نہیں دی. تو اس میں سے آپ لوگ دنیا کو نکال دیں. دنیا کو مجھے صرف استعمال کرنا ہے, جو اللہ تعالیٰ مجھے دیتا جائے گا اس کو میں اللہ کی شکر کے ساتھ اس کو استعمال کرتی جاؤں گی اللہ کو رضا پانے کے لیے. بس میرا دنیا سے اس سے زیادہ تعلق نہیں ہونا چاہیے. پھر آگے اللہ تعالیٰ فرماتا ہے,
وَقَالُوا مَهْمَا تَأْتِنَا بِهِ مِنْ آيَةٍ لِتَسْحَرَنَا بِهَا فَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ.
اور یوں کہتے, کیسی ہی بات ہمارے سامنے لاؤ کہ ان کے ذریعے سے ہم پر جادو چلاؤ, جب بھی ہم تمہاری بات ہرگز نہ مانیں گے.
یہ ہے وہ ضد اور ہردرمی جو ہم مسلمانوں میں اب آ گئی ہے. ہم یہود و نصارہ کے نقش قدم پر ہیں. وقالو مہما تاتینا بہی من آیت لتسحرنا بہا فما نحن لکا بمؤمنین. اگر کوئی آپ لوگ کوئی بھی نصیحت کرتے رہے, اب یہ دیکھیں اس میں ہمیں اپنی حالت کو دیکھیں گے اس وقت, کہ کوئی نصیحت کرتے, کوئی اچھی بات بتاتے رہے, کوئی طریقہ بتاتے رہے, کوئی سمجھاتے رہے, ہم نہیں مانیں گے. कोई तुम पे तुम हम पे जादू कर दो, मोहब्बत का जादू कर दो, किसी चीज़ का शफ़क़त का जादू कर दो, जो भी जादू कर दो वो चला दो, लेकिन हम तुम्हारी बात नहीं मानेंगे, हरगिज़ नहीं मानेंगे। ये है ये अब इस वक्त हमारी मुसलमानों की भैया यही हालत है। हम किसकी बात मान रहे हैं? हम अल्लाह की बात मान रहे हैं, हम रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की। अगर मेरा अमल कुरान और सुन्नत के मुताबिक नहीं है तो मैं अल्लाह और रसूल का कहना नहीं मान रही। ये आप लोग जहन में डाल लें बात। अगर मेरा सुबह से शाम तक अल्लाह की रज़ा के मुताबिक, अल्लाह की मर्ज़ी के मुताबिक ज़िंदगी नहीं गुजर रही तो मैं अल्लाह का कहना नहीं मान रही। अल्लाह को मेरी इबादतों और रियाजतों और खैर खैरातों की ज़रूरत नहीं है। अल्लाह ताला ने मुझे बंदगी के लिए भेजा है कि अपनी मर्ज़ी छोड़ो, मेरी मर्ज़ी लो, चलेगी मेरी मर्ज़ी। हम तो आसान, देखें जब मैं अल्लाह की मर्ज़ी लेती हूँ ना तो मेरी ज़िंदगी आसान हो जाती है। मुझे अपनी, मैं अल्लाह की मर्ज़ी ले ली, अल्लाह को जान लिया, पहचान लिया, अब मैं उसमें राजी पर राजा हो गई, खुश हो गई, तो मुझे वो नस्फ़े मुतमईना तेज़ी से हासिल हो जाता है। वो नुक्ते, वो समझ, वो सब मुझे समझ में आ जाती है जब मैं अपनी मर्ज़ी छोड़ देती हूँ। मैं दुनिया वालों की तरफ नहीं देखती, दुनिया वालों से मुझे कोई मतलब नहीं है, मुझे मतलब है अल्लाह से और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम से और अपने वक्त के इमाम से, अपना उस्ताद से, कि वो मुझसे क्या चाहता है, वो मुझसे क्या चाहता है। जो वो ज़ाहिर मुझे तो वो मुझसे क्या चाहता है, वो चाहता है कि आप सही मानों में अल्लाह की बंदगी करें जैसे अल्लाह चाहता है। अब वो जो मेरा उस्ताद है वो अल्लाह के रंग में रंग चुका है, वो अल्लाह तक पहुँच गया है, तो अब वो अपने तरीके से मेरी रूह को, उसको अल्लाह ताला ने अपनी रूह की, अपनी मोहब्बत की आंखें दे दी हैं, रूहानी आंखें उसको मिल गई हैं, दिल की आंखें उसको मिल गई हैं। अब उस दिल की आंखों से, रूहानी आंखों से वो मुझे देखता है, मेरे अंदर मेरी बीमारियां, तो जाहिर है वो फिर मेरा इलाज करता है। अब वो मोहब्बत से इलाज करे, अब वो सख्ती से इलाज करे, अब वो मुझे घर बैठा के इलाज करे, वो मुझे बाहर बिला के, वो घर की झाड़ू दिलवा के इलाज करे, जिस तरीके से भी इलाज करे, अब वो मेरा रूहानी डॉक्टर है, अब मुझे उसको सुनना है, उसको जानना है। ये देखें, ये जब तक मैं इस तरीके से सोचूंगी नहीं और करूंगी नहीं, मैं कुरान को नहीं समझ सकती, मैं अल्लाह को नहीं पहचान सकती। क्योंकि क्या है, सलेंडर करना, तन मन धन कुर्बान। अब मैं नहीं हूँ, मेरा जिस्म भी मेरा नहीं है, मेरी मर्ज़ी भी कोई मेरी मर्ज़ी नहीं है, मेरा माल भी मेरा नहीं है, कोई चीज़ मेरी नहीं है, सब मेरे अल्लाह की है। अल्लाह ने अपना नुमाइंदा मुझे भेजा, सब उसकी है। अब वो जब मैं इस तरीके से अपने मुर्शिद को लूँगी, अपने उस्ताद को जब इस तरीके से लूँगी, तो वो मुझे कहाँ ले जाएगा, अल्लाह के पास लेके जाएगा। वो नुक्ते मुझे समझ में आएंगे, वो नूर समझ में आएगा। अब यहाँ मुझे सामने आए सहाबा कौन से वजीफे करते थे, कौन सी इबादत और रियाजत करते थे, वो सिर्फ रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का 24 घंटे इताअत में गुजारते थे और फरमा बरदारी में, तन मन धन उन्होंने कुर्बान किया होता, माल दौलत घर बार बीवी बच्चे माँ बाप सब कुर्बान किए थे। तो क्या उनके बीवी बच्चे माल दौलत सब ख़त्म हो गया? अच्छा, अगर जिसका ख़त्म भी हो गया तो क्या उसको मिला नहीं? ये है वो तरीका, अल्लाह ताला रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से, सहाबा के ज़रिए से अल्लाह ताला ने मुझे तरीक़ा सिखाया है कि इस तरीके से अपने रब को लो, इस तरीके से अपने महबूब, अपने शेख को लो, अपने उस्ताद को लो, तो दुनिया आखरत तुम्हारे कदमों में होगी। अल्लाह ताला कहता है जो ये जो दुनिया है इसके वारिस मोमिन है, उन मोमिन। अब अल्लाह ताला ने हमें वारिस बना दिया, तो अब अल्लाह ताला जब मुझे जिस चीज़ का भी मुझे वारिस बनाया है, जो चीज़ भी मुझे अल्लाह ताला ने इख्तियार दिए हैं, माल दिया है, दौलत दिया है, अच्छी सेहत दिया है, इलम दिया है, हुनर दिया है, जो कुछ है मुझे मालिक बनाया है, अल्लाह ने बनाया है, अल्लाह ने दिया है। अब मुझे इससे वो इस्तेमाल करना है अल्लाह की मर्ज़ी से, अपनी मर्ज़ी कहीं नहीं चलानी। मुझे हर कदम पे रब की तरफ देखना होगा और रब के चेहरे को देखकर मुझे अपनी ज़िंदगी गुजारनी है। अपनी ज़ात को भूल के मैं अल्लाह को पाऊंगे नहीं तो बहुत मुश्किल है। तो अब ये इन्होंने कहा हम तुम्हारी हरगिज़ बात नहीं मानेंगे, बिल्कुल। अब हमारे इस वक्त मुसलमानों की यही सूरत हाल है। हम मुसलमान क्या कर रहे हैं, अल्लाह को जान रहे हैं, अल्लाह को मान रहे हैं, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का तरीका हमने लिया हुआ है। अगर कहीं लिया हुआ है तो मुझे बता दे कि कहाँ लिया हुआ है, किसने लिया, किसी उलमा ने लिया, किसी मुफ्ती ने लिया, किसी मुल्ला ने लिया, किसने लिया, मदरसे वालों ने, किसने लिया, किसे, कोई नहीं समझता। सब दुनियादारी में लगे हुए, चाहे वो मुफ्ती है, चाहे वो आलिम है, चाहे वो मदरसे, सब दुनियादारी है। अब दुनियादारी तो मुझे अल्लाह के लिए छोड़नी होगी, मुझे अल्लाह ताला ने दुनिया दी है, लेकिन इसको मैं इस्तेमाल अल्लाह की मर्ज़ी से करूँगी तो बाद में, अगर नहीं किया तो फिर क्या होगा, उसका रिजल्ट अल्लाह ताला बताता है।
فأرسلنا عليهم الطوفان والجراد والقمل والضفادع والدم آيات مفصلات فاستكبروا وكانوا قوما مجرمين
پھر ہم نے ان پر طوفان بھیجا اور ٹڈیاں اور گھن کا کیڑا اور مینڈک اور خون کہ یہ سب کھلے کھلے معجزے تھے سو وہ تکبر کرتے رہے اور وہ لوگ کچھ تھے ہی جرائم پیشہ
अच्छा फ़र्सल्ला अल्लाह कहता है अब मैंने उनको पकड़ लिया, कैसे फ़र्सल्ला अलैहिम तूफ़ान, मैंने तूफ़ान भेजे। अब तूफ़ान हम तो ज़बान से ना, तो ये तूफ़ान है अल्लाह का, जो गज़ब का तूफ़ान होता है वो उसके रंग ही और होते हैं, उसका गज़ब ही अलग होता है। और वल जरादा अल्लाह ताला कह रहा है मैंने टिड्डियाँ भेजी, जिसे पश्तो में मुलख कहते हैं और उर्दू में टिड्डियाँ कहते हैं, उसको गोल के गोल आए और इंसानों को वे और सारी फसलों पे सब को उसने तबाह बर्बाद कर दिया। और फिर अल्लाह कह रहा है कि फिर मैंने घुन जो उसमें हो जाता है गंदम में और खानों में, उसमें दालों में सब हो जाता है, हर किस्म का जुए घुन, ये तमाम चीज़ें अल्लाह ताला कह रहा है मैंने इसका एक अजाब इनके पास भेजा। फिर मैंने इनके पास मेंढक, जहाँ कोई चीज़ खोलते बर्तन खोलते मेंढक मौजूद होता, अरे ये अब अल्लाह ताला की वो नाराज़गी इस तरीके से आ रही है। और अल्लाह ताला मूसा अलैहि सलाम के ज़रिए से लोगों को बता रहा है कि देखो अगर तुम कहना नहीं मानोगे तो ये अजाब तुम्हारे ऊपर आएंगे। फिर अल्लाह कहता है मैं खून, ये जहाँ देखते खून खून पड़ा है, खून 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 खून। अच्छा फिर अल्लाह कहता है सब मौजे मैंने उनको अच्छा फ़र्सला तूफ़ाना वल जरादा اللہ کہہ رہا ہے میں نے اپنی تمام نشانیوں کے ذریعے سے ان کو سب سمجھانے کی کوشش کی، بتانے کی کوشش کی، لیکن فاستکبروا وکانوا قوما مجرمین، لیکن وہ تکبر کرتے رہے اور وہ جرائم پیشہ قانون شکن لوگ تھے۔ اب اس کو ہم اپنے لیے سمجھیں، اب ہمارے لیے اس وقت क्या क्या आ रही हैं, अब आप देखें कि हम पे अल्लाह ताला का अज़ाब किस किस शक्ल में आ रहा है, बारिशों की शक्ल में आ रहा है, तूफ़ानों की शक्ल में आ रहा है, सैलाबों की शक्ल में आ रहा है, बीमारियों की शक्ल में आ रहा है, हादसात की शक्ल में आ रहा है, आपस में दुश्मनियों की शक्ल में आ रहा है, रंजिशों के चमने लड़ाइयों की, मुसलमान मुसलमान से लड़ रहा है, तमाम जो मुसलमान कौमें हैं जलील हैं, कोई वक़ार नहीं है, कोई उनकी पावर नहीं है, सब कुछ अलग। तो अब निशानियाँ, ये अब निशानियाँ हैं, ये अल्लाह ताला मुझे बता रहा है अभी इस वक्त पाकिस्तान पे क्या सूरत हाल है, ये मेरे लिए निशानी है कि अल्लाह नाराज़ है, ये अल्लाह ताला ये अजाब है। हम इसे अजाब नहीं समझते लेकिन ये अजाब है, अल्लाह ताला इसे अजाब कहता है। मैं कहती हूँ नहीं ये हालात है, ये ऐसे साइंस है, ये है वो, इस उसमें मैं अपने को नहीं, ये अजाब है। अच्छा अब इनफरादी तौर पर हम अपनी ज़िंदगी में देखें, चलो शराब से बच गए, जिलजिले से बच गए, इससे बच गए, लेकिन इसके अलावा मेरी ज़िंदगी में माली नुकसान आ गया, जानी नुकसान आ गया, बेइज्जती के आ गए, कोई और ऐसे मसले आ गए, ये सब अजाब है अल्लाह का। अल्लाह ताला हमें जगाना चाहता है, गफलत की नींद से जागो, क्यों, क्योंकि अल्लाह ताला ने मुझे अपने लिए पैदा किया, मुझे इस दुनिया के लिए पैदा नहीं किया। तो अल्लाह कह रहा है लेकिन मैं नहीं मान रही, कहना मैं नहीं समझ रही, तो मैं तकब्बुर कर रही हूँ, ये निशानी है तकब्बुर की। अल्लाह ताला लाते रहो तुम अजाब करते रहो, तो गर्मी इस दफ़ा अब गर्मी है, ये वो ये हालात हैं, ये ज़माने हैं, पहले लोगों पर भी आए थे, हम पे भी आ गए, तो क्या बात है, ऐसी कोई बात नहीं है, ये तकब्बुर है, मैं वापस नहीं आ रही अल्लाह की तरफ, ये तकब्बुर है। मैं कुरान और सुन्नत को अहमियत नहीं दे रही, मैं अल्लाह की मर्ज़ी को अहमियत नहीं दे रही, मैंने किसको अहमियत दी है, अपनी मर्ज़ी को, अपनी ख्वाहिश को, अपनी ज़िंदगी को मैंने अहमियत दी है और दुनिया को अहमियत दी हुई है। तो अल्लाह कह रहा है तुम मुजरिम हो, अब قانون شکن ہو, اللہ کے قانون توڑے. اللہ تعالیٰ نے میری زندگی گزارنے کا پورے زندگی کا قانون قرآن میں دیا ہوا ہے, حدیثوں میں دیا ہوا ہے. اگر میں اس پہ عمل نہیں کر رہی تو میں قانون شکن ہوں, میں اللہ کے قانون کو توڑ رہی ہوں. میں زبانی وظیفے کرتی رہوں, زبانی دروشی پڑھتی رہوں, زبانی میں ویسے حج عمرے کرتی رہوں, خیر خیرات کرتی رہوں, اس سے کچھ نہیں ہوگا. وہ اللہ تعالیٰ سب میرے منہ پہ مارے گا. وہ اللہ تعالیٰ نے قرآن میں بار بار کہا ہے, اپنی پوری زندگی کو مجھے بدلنا ہے, اپنی سوچ کو بدلنا ہے, اپنے خیالات کو بدلنا ہے, اپنی پوری زندگی کو مجھے اللہ کی مرضی میں ڈھالنا ہے, رسول پاک صلی اللہ علیہ وسلم کے طریقے میں ڈھالنا ہے, تو ہماری بچت ہوگی. نہیں تو جنت جو معمولی جنت ہے نا, وہ بھی نہیں ملے گی. بالکل اللہ تعالیٰ نے کہتی ہے. پھر اللہ تعالیٰ فرماتا ہے,
ولما وقع عليهم الرجز قالوا يا موسى ادع لنا ربك بما عهد عندك لئن كشفت عنا الرجز لنؤمنن لك ولنرسلن معك بني اسرائيل.
اور جب ان پر کوئی عذاب واقع ہوتا تو یوں کہتے کہ اے موسیٰ, ہمارے لیے اپنے رب سے اس بات کی دعا کر دیجئے جس کا اس نے آپ سے عہد کر رکھا ہے, اگر آپ اس عذاب کو ہم سے ہٹا دیں تو ہم ضرور آپ کے کہنے سے ایمان لے آئیں گے, اور ہم بنی اسرائیل کو بھی رہا کر کے آپ کے ہمراہ کر دیں گے.
اب اس آیت میں کافی نکتے ہیں. وہ اللہ کہتے ہیں ولما وقع علیہم الرجز, اب تو اللہ تعالیٰ نے عذاب بھیج دیا تو اب یہ موسیٰ علیہ السلام کے پاس آئے, بنی اسرائیل اور فرعونیہ. بنی اسرائیل وہ والے جو موسیٰ علیہ السلام کو انہوں نے قبول نہیں کیا تھا, اور فرعون جو موسیٰ علیہ السلام کے خلاف تھے. یہ دونوں جب ان تمام یہ عذاب آنے لگے تو یہ موسیٰ علیہ السلام کے پاس آئے اور کہا ولما وقع علیہم الرجز قالوا یا موسیٰ او لنا ربنا بما عہد عندک. اللہ موسیٰ علیہ السلام سے کہیں, موسیٰ علیہ السلام تم آپ اللہ سے دعا کیجئے کہ ہمارے سے یہ عذاب کرو, کیوں کہ اللہ نے آپ سے وعدہ کیا. یہاں دیکھیں, اب ڈائریکٹ اللہ نہیں ہے, یہ ایک نقطہ آپ لوگ کو یاد رکھے, ڈائریکٹ اللہ نہیں ہے. موسیٰ کے پاس آئے, موسیٰ علیہ السلام سے کہہ رہے ہیں کہ آپ ہم سے اللہ کے سے دعا مانگیے, کیونکہ اللہ تعالیٰ نے آپ کو نبی بنا کر بھیجا ہے, آپ اللہ کے مقبول بندے ہیں, اور اللہ کا آپ اللہ کے مقبول بندے تو اللہ کا آپ سے وعدہ ہے. یہ نبی کے لیے بھی ہے, یہ وقت کے امام کے لیے بھی ہے یہ چیز. کہ اب دیکھو, ڈائریکٹ اللہ کے پاس نہیں گئے, وہ اب موسیٰ علیہ السلام کے پاس ہے کہ آپ اللہ سے دعا کریں, جو کیونکہ اللہ نے آپ سے وعدہ کیا ہے کہ اللہ تعالیٰ ہم سے یہ عذاب دور کر دے. بالکل, جب وہ مجھ سے یہ عذاب دور کر دے گا, ہمیں اس تکلیف سے نجات دے دے گا, لَإِنَّا كَشَفْتَ أَنَّ الرِّجْزَ لَنُؤْمِنَنَّ لَكَ وَنُرْسِلَنَّ مَعَكَ بَنِي إِسْرَائِيلَ, تو ہم بالکل ہٹا دے گا تو ہم آپ پر ضرور, جب اللہ تعالیٰ ہم سے یہ عذاب ہٹا دے گا تو ہم ضرور مسلمان ہو جائیں گے, ضرور آپ کا کہنا مانیں گے, کیونکہ آپ نئے اللہ کے رسول ہیں, ہم آپ پر ایمان لے آئیں گے, ہم آپ کے ساتھ ہوں گے. یہ ہے جب ہم پہ تکلیف آتی ہے تو ہم اچھا. اب یہاں اللہ تعالیٰ, یہ اللہ تعالیٰ سے بھی ڈائریکٹ کہہ سکتے تھے, انہوں نے اللہ سے ڈائریکٹ نہیں کہا, انہوں نے موسیٰ علیہ السلام کہا. یہ اللہ کی سنت ہے کہ کیوں کہ موسیٰ علیہ السلام سے پیغمبر ہیں, اللہ کے چہیتے ہیں, اور اللہ نے ان کو معجزے بھی دیے, اللہ ان کا ظاہر ہے وہ اللہ اور رسول کے اللہ کے رنگ میں رنگے میں, تو اب اللہ تعالیٰ ان کی ہر بات مانتا ہے, ہر وہ اللہ کے حکم کے مطابق تبلیغ کر رہے ہیں, اللہ کے حکم کے مطابق اللہ کے بندوں کو لے کے آ رہے ہیں. تو جب کہنا نہیں مانا تو عذاب آ گیا, عذاب آیا تو وہ اب موسیٰ علیہ السلام کے پاس آئے. اب اس کی مثال میں ایسے دوں آپ لوگ کہ کوئی ولی اللہ ہے, جیسے داتا صاحب ہے, ہم ان کے مزار پہ گئے, اب ہم ان کے مزار پہ گئے تو ہم ان سے نہیں کہہ رہے کہ آپ یہ کر دیں, آپ یہ کر دیں, آپ نہیں کر دیں, ہم ان سے کہہ رہے ہیں آپ اللہ سے دعا مانگیے, آپ ہماری یہ دعا اللہ تک پہنچا دیجئے, کہ کیونکہ آپ اللہ کے مقبول بندے ہیں, ہم اللہ کے پاس ڈائریکٹ نہیں جا سکتے, آپ اللہ کی یہ جگہ قبولیت کی ہے, آپ اللہ کے نیک مقبول بندے ہیں, آپ ہماری یہ درخواست آگے پہنچا دیں کہ اللہ تعالی ہماری یہ تمام پریشانیاں دور کر دے, تو ہم اللہ کے اللہ اور رسول کا اور آپ کا طریقہ ہم لے لیں گے. یہ ہے. لیکن ہم تو فتوے لگاتے ہیں کہ یہ ہم شرک کر رہے ہیں, ہم یہ کر رہے ہیں, یہ کر رہے ہیں, یہ شرک نہیں ہے, یہ اللہ تعالیٰ نے ہمیں بتا دیا. وہ کیا اللہ سے ڈائریکٹ دعا نہیں مانگ سکتے تھے؟ اللہ کے بندے تو تھے, تو اللہ سے ڈائریکٹ دعا کیوں نہیں مانگے؟ کیوں موسیٰ علیہ السلام کے پاس آئے؟ کیونکہ اللہ نے ان کو اپنا نمائندہ بنا کر بھیجا ہے اور وہ اللہ کے مقبول بندے ہیں, اور تو اللہ اب وہ اللہ اپنا پیغام بھی اللہ تعالیٰ نے انہی کے ذریعے بھیجا ہے. اب جب وہ نافرمانی کرنے لگے تو وہ اللہ نے ان کو اپنی ان کی پیغمبری ان کی وہ ثابت کرنے کے لیے کہ یہ جو پیغام لے کے آئے ہیں یہ حق ہے, یہ صحیح ہے, یہ جو کہہ رہے ہیں ان کو کہنا مانو, اگر نہیں مانو گے میں تم پہ عذاب لاؤں گا. یہ جو اللہ کی سنت ہے یہ قیامت تک چلتی رہے گی. اس میں یہ نہیں ہے کہ موسیٰ علیہ السلام کے زمانے میں یہ تمام عذاب آئے اور اب عذاب نہیں آئیں گے, نہیں, یہ قیامت تک ہوتے رہیں گے. اسی لیے میں بار بار کہتی ہوں کہ ہر ایک کو چاہیے اللہ سے کنکشن مضبوط کرنے کے لیے, اللہ کو اپنے رنگ میں رنگنے کے لیے اللہ کے بندے کی ضرورت ہے, تاکہ ہم اس کو فالو کریں, اس کا کہنا مانیں, تو آٹومیٹک ہم اللہ اور رسول کا کہنا ہم مان رہے ہوں گے. پھر اللہ تعالیٰ فرماتا ہے
فلما كشفنا عنهم الرجز إلى أجل هم بالغوه إلى هم ينكثون.
پھر جب ان سے اس عذاب کو ایک خاص وقت تک کہ اس تک ان کو پہنچنا تھا ہٹا دیتے تو وہ فوراً ہی عہد شکنی کرنے لگتے.
فانتقمنا منهم فأغرقناهم في اليم بأنهم كذبوا بآياتنا وكانوا عنها غافلين.
پھر ہم نے ان سے بدلہ لیا یعنی ان کو دریا میں غرق کر دیا اس سبب سے کہ وہ ہماری آیتوں کو جھٹلاتے تھے اور ان سے بالکل ہی غفلت کرتے تھے.
اچھا اب یہ اس کو میں فلما کشفنا انہم الرزا الی اجل ہم بالغوہ اذا ہم ینکثون. اللہ کہتا ہے میں نے جب انہوں نے موسیٰ علیہ السلام کے پاس آئے اور انہوں نے درخواست کی موسیٰ علیہ السلام سے, تو موسیٰ علیہ السلام نے اللہ سے دعا مانگی, تو اللہ کہہ رہا ہے کہ میں نے وہ تمام عذاب وہ تمام مصیبتیں ہٹا دی ایک وقت تک کے لیے ہٹا دی. جب وہ تکلیفیں ہٹ گئیں, وہ پریشانیاں ختم ہو گئیں, وہ سب ختم ہو گئیں, تو انہوں نے جو وعدہ کیا تھا کہ ہم مومن ہوں گے اور ہم آپ کا کہنا مانیں گے اور ایمان لائیں گے, پھر انہوں نے عہد شکنی کر لی. اس وقت ہمیں اپنے آپ کو دیکھنا چاہیے, تھوڑا عذاب آیا یا اللہ خیر, جلجلا آیا, یہ آئے کوئی مصیبت آئے, اللہ ختم کرو, یہ کرو, وہ کرو, وہ کرو, مصیبت ٹل گئی, پھر اپنی وہ روش شروع کر دی. جب ہم اس طریقے سے زندگی گزاریں گے کہ تو تکلیف آئے تو اللہ کی طرف رجوع کر لیا, تکلیف نکل گئی تو پھر اپنی مرضی پر اور اللہ کی نافرمانی پر اتر آئے, تو پھر اللہ تعالیٰ کہتا ہے فانتقمنا منہم فاغرقناہم فی الیم بانہم کذبوا بآیاتنا وکانوا عنہا غافلین. اللہ کہتا ہے بس پھر میں نے ان سے بدلا. اب یہ فرعون بنی اسرائیل کو موسیٰ علیہ السلام بنی اسرائیل کو لے کے نکل گئے, جب نکل گئے تو اب رات بنی اسرائیل کو کوئی 60 لاکھ بنی اسرائیل تھے, کتنے لاکھ بنی اسرائیل تھے, لے کے نکلے اور ایک سائڈ پہ سمندر ہے, دوسرے سائڈ پہ پہاڑ ہے, تو وہ آگے واقعہ آ جائے گا کہ کس طریقے سے اللہ تعالیٰ نے فرعون کو غرق کیا. تو اب اللہ تعالیٰ کہہ رہے میں نے اس کو غرق کر دیا. اب یہ جب ان کے پیچھے جا رہے تھے ان کے یہ سارے پہلے زمانے میں یہ ہوتا تھا کہ جتنا بادشاہ اور اس کے جتنے درباری اور بڑے بڑے لوگ ہوتے تھے وہ سب نکلتے تھے مقابلے کے لیے فوج میں, تو وہ سب نکل آیا اور موسیٰ علیہ السلام کا پیچھا کیا. اب جب موسیٰ علیہ السلام جا رہے تھے اپنے ساتھیوں کو لے کر, تو سامنے سمندر آ گیا. اب موسیٰ علیہ السلام کی جو साथी थे, यहाँ उन्होंने फिर मूसा अलैहिस्सलाम की नाफरमानी की और आगे आ जाएगा कि किस तरीके से कहा कि मूसा हम वहाँ थे मिस्र में थे तो गुलाम थे लेकिन जिंदा तो थे, यहाँ तुम अब हमें ले आओ, यहाँ सामने समंदर है पीछे फ़िरौन आ रहा है, तुमने तो हमें गर्क कर दिया। तो फिर अल्लाह ताला से मूसा अलैहिस्सलाम ने दुआ की तो अल्लाह ने कहा तुम्हारे हाथ में जो ये लाठी है इसको मारो समंदर पे। तो अल्लाह ताला के हुक्म से मूसा अलैहिस्सलाम के साथ 12 कबीले के लोग थे, 12 कबाइल थे, 12 रास्ते अल्लाह ताला ने गुजार दिया, बना दिए उसमें, और ये तमाम आगे चले गए, निकल गए समंदर। अब जब फिरौन ने देखा, उसके लश्करियों ने देखा कि ये समंदर में तो हमारे लिए रास्ता बन गया, तो अब वो भी इनके पीछे है। जब दरमियान में पहुंचे तो अल्लाह ताला ने समंदर को बराबर कर दिया, सब गर्क हो गए। उस वक़्त फिरौन ने कहा कि जब वो डूब रहा था उस वक़्त उसने कहा कि ए मूसा मैं तुम्हारे और हारून के रब पर ईमान लाता हूँ, ये भी नहीं कहा कि मैं रब पर नहीं, मूसा और हारून के रब पर ईमान लाता हूँ। अल्लाह ताला ने कहा अब तो वक्त क्या ख़त्म। तो ये इसी तरह अल्लाह कह रहा है कि मैंने उनको गर्क कर दिया इसलिए कि वो मेरी आयतों को झुठलाते थे। अब झुठलाने का इस वक्त अगर देखा हम कहेंगे नहीं हम तो नहीं झुठला रहे, हम तो नमाज भी पढ़ रहे हैं, हम तो रोज़े भी रख रहे हैं, हज उम्रे भी कर रहे हैं, लेकिन अब बाकी ज़िंदगी मैं झूठ नहीं बोल रही, मैं गीबत नहीं कर रही, मैं मुनाफिकत नहीं कर रही, मैं हसद नहीं कर रही, मैं दुनिया से मोहब्बत नहीं कर रही, मैंने दुनिया को अल्लाह पे तरजीह नहीं दी, मैंने दुनिया वालों को शौहर को बाप को बेटों को दौलत को अल्लाह पे तरजीह नहीं दी, मैं अल्लाह की नाफरमान सुबह से शाम तक मैं अल्लाह की नाफरमानी 5 वक्त की खड़े होकर नमाज पढ़ लो से फ़ायदा क्या, कुछ फ़ायदा नहीं। तो अब जब मेरी पूरी ज़िंदगी अल्लाह की मर्ज़ी के लिए होगी तो मैं झूठला रही हूँ, मैं भी तकजीब कर रही हूँ और मैं गाफिल हूँ खबर के अजाब से, अल्लाह की नाराज़गी से, दोज़ख के अजाब से। अब मुझे होश में आना है, हम सबको कोशिश करनी चाहिए कि इन नुक्तों को समझें और हर एक अपनी अपनी ज़िंदगी को बदले, किसी दूसरे को कहने की ज़रूरत ही नहीं है। जब तक हम खुद नहीं बदलेंगे हमारे अल्लाह ताला ना हमारी ज़बान में तासीर डालेगा ना लोग हमारी बात मानेंगे। जब हम खुद बदलेंगे बिल्कुल हर कुछ अल्लाह और रसूल की रजा के मुताबिक करेंगे, अल्लाह को मकसद ज़िंदगी बना लेंगे, दुनिया का पीछा छोड़ देंगे, लोगों का पीछा छोड़ देंगे, सिर्फ अल्लाह पे नज़र रखेंगे, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पे नज़र रखेंगे, सुबह से शाम तक हमारी ज़िंदगी अल्लाह और रसूल की रजा में गुजर गई, किसी वक्त भी मौत आ सकती है, सीधे जन्नत में जाएंगे, सीधे जन्नत में। क्यों? कि मैंने नीयत ये बनाई हुई थी कि मुझे रब की रज़ा चाहिए। अब मेरे मकसद मेरा एक अल्लाह था, दुनिया नहीं था, इस दुनिया में जो कुछ भी था अल्लाह का था, उसको मैंने अल्लाह की मर्ज़ी से इस्तेमाल किया तो फिर सीधे जन्नत में, फिर तो कोई हिसाब ही किताब नहीं है, अल्लाह ताला सब माफ़ कर देगा, क्योंकि अल्लाह ताला गफूर रहीम है। यहाँ अल्लाह ताला गफूर रहीम है, नाफरमानों के लिए गफूर रहीम नहीं है, अल्लाह का कानून तोड़ने वालों के लिए, कानून शर्कनी करने के वालों के लिए गफूर रहीम नहीं है, यहाँ उन मोमिनों के लिए गफूर रहीम है, आम मुसलमानों के लिए गफूर रहीम नहीं है। जब आम मुसलमान अगर समझेंगे, अपने को पहचानेंगे, अल्लाह से माफ़ी मांगेंगे, अल्लाह की तरफ रुजू करेंगे, तो अल्लाह से ज़्यादा कोई माफ़ करने वाला कोई नहीं है, मोहब्बत करने वाला कोई नहीं है। अल्लाह ताला में कुरान और सुन्नत को समझने की तौफीक दे, अमल करने की। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार।